यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका सभापति रवि लामिछानेसहित गितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगी तर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका सृष्टिदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूर तथा राष्ट्र बैंक सम्बन्धी कसूर अन्तर्गतको अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने धारणा राख्नुभयो। आगामी असारको 7-8-9 गते चितवनमा हुने अधिवेशनमा सबैलाई स्वच्छ स्वतन्त्र ढंगले उम्मेद्वारी दिने वातावरण बन्ने र निर्वाचन लगायतका प्रतिस्पर्धात्मक कार्य हुने उहाँले बताउनुभयो। सभापति र कोशी तथा मध्य प्रदेशबाट निर्वाचित सांसदहरूबीचको अन्तर्क्रियाका क्रममा उहाँले यस्तो धारणा राख्नु भएको सांसदहरूले जानकारी दिनुभएको छ। रासवपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सांसदहरूले विभिन्न धारणा तथा जिज्ञासाहरू राख्नु भएको थियो। नेपाल सरकारले नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रिया तत्कालका लागि स्थगन गर्ने औपचारिक पहल अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले त्यसबारे हिजो जानकारी दिनुभएको हो। अर्थमन्त्री डा सोनी वाग्लेले सरकार अर्थतन्त्रको आकार ठूलो बनाउने लक्ष्यमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले यसपालि बजेट पनि ठूलो हुने र अर्थतन्त्र पनि चलायमान हुने गरी सरकारले बजेटको तयारी गरेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा हिजो उठेका प्रश्नहरूको जवाफका क्रममा जानकारी दिनुभयो। उहाँले सबैले लगानी मैत्री, उद्योग मैत्री र निजी क्षेत्र मैत्री हुनुपर्ने चाहना सरकारले राखेको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले 70-75% निर्माण सम्पन्न भएका ठूला आयोजना छिटो सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको बैठकमा हिजो मुख्यमन्त्री यादवको पक्षमा 62 जना सदस्यहरूले विश्वासको मत दिनुभएको हो। प्रस्तावको विपक्षमा 36 मत परेको सभामुख राम आशिष यादवले प्रदेशसभाको बैठकमा घोषणा गर्नुभयो। बैठकमा 100 जना प्रदेशसभाका सदस्यहरू सहभागी हुनुहुन्थ्यो। नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका 22, एमालेका 24, नेपाली कम्युनिष्ट पार्टीका 15 र संघीय समाजवादी पार्टी नेपालका 1 प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मंचले सिंहदरबारमा हिजो आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानून संशोधन वा खारेज गरी समयानुकूल प्रविधि मैत्री कानून निर्माण अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यवहारिक कमजोरी हटाउन अघिल्ला अनुभवी पुस्ता, काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर मुलुकलाई बनाउनुपर्ने उहाँले बताउनुभयो। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव दिन आग्रह गरेको छ। कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ताहरू, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, त्यसैगरी पत्रकारिता क्षेत्र र राजनैतिक व्यक्तित्वहरूसँग छलफल गरी सुझाव संकलन गरिसकेको जनाएको छ। महोत्तरीमा नदीमा डुबेर 4 बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जिल्लाको मनरा सिसुवा नगरपालिका साथ सर्पोल्लोका वीरेन्द्र भण्डारीका छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सर्पल्लो गाउँका 3 जना बालिका हिजो दिउँसो अंकुशी र जंगा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लिएर नदीमा खस्दा डुबेका थिए। त्यसै गरी हिजै गौशाला नगरपालिका चार रजखोर गाउँ बस्ने नरेश महत्वकी छोरी दुई वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो। सरकारले आम संचार माध्यमलाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गर्ने भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारलाई समेत जवाबदेही बनाउने संचार क्षेत्र आफै पनि जवाबदेही हुनुपर्ने बताउनुभयो। डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको जानकारी दिनुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले सरकारले आफ्नै स्याटेलाइटका लागि पनि प्रयास गरिरहेको बैठकमा बताउनुभयो। सांसदहरूले सरकारले कागजी प्रक्रियालाई विस्थापित हुने गरी काम गर्नुपर्ने, डिजिटल कक्षा कोठाहरूको अवधारणा अघि बढ़ाइनुपर्ने, विश्वविद्यालयहरूबाट पनि डिजिटल प्रमाणपत्र दिन सक्ने गरी काम गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो। राष्ट्रिय सभाको बैठकमा हिजो अभौतिक सम्पदा संरक्षण विधेयक पारित भएको छ। विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण एवं पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकार सन् 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकाले महासन्धिका प्रावधानहरू कानून ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकाले सरकारको ध्यानकर्षण गराउनुभयो। उहाँहरूले अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह पनि गर्नुभयो। सांसदहरूले राष्ट्रिय सभामा रिक्त दुईजना सदस्यको तुरन्त पदपूर्ति गर्न होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न पनि सरकारको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको बैठक जेठ 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। सरकारले बकरीद अर्थात ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार 2083 साल जेठ 14 गते बिहिबार बकरीद पर्व परेको जनाउँदै उक्त दिन सार्वजनिक विदा दिइने जनाएको छ। मन्त्रालयले 2082 फागुन 18 गते प्रकाशित नेपाल राजपत्र अनुसार बकरीदका दिन सार्वजनिक विदा दिने व्यवस्था रहेको जानकारी गराएको छ। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदी बन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लंघनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा हिजो सांसदहरूले देशका अधिकांश कारागारमा क्षमताभन्दा 5 गुणा बढ़ीसम्म कैदी बन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई सजाय दिने स्थान मात्र नभई सुधार र पुनस्थापनाको केन्द्र बनाइनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूको प्रश्नमा जवाब दिनुहुँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अनुसन्धान प्रणालीलाई आधुनिक शैलीमा लैजानुपर्ने अवस्था रहेको बताउनुभयो। हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्नुहुँदै उहाँले भेन्टिलेशन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधि मैत्री बनाउने प्रयास भइरहेको बताउनुभयो। कारागार व्यवस्थापन विभागले भदौ 23 र 24 गतेको जेएनजी विद्रोहका बेला फरार भएका 14,500 कैदीबन्दी मध्ये अझै 4,000 कैदीबन्दी फरार रहेको जानकारी दिएको छ। समितिकी सभापति समीक्षा बास्कोटाले प्रहरी हिरासतमा कुनै पनि कारणले एकजनाको पनि मृत्यु हुन नहुने बताउनुहुँदै राज्य कारागार सुधारको विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिनुभयो। नेकपा एमालेको सचिवालयको बैठकमा हिजो पार्टीका 5 जना उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा 6 घण्टासम्म चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल भएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। हिजो कार्यविभाजनका विषयमा भने प्रवेश गर्न नभ्याइएको उहाँले बताउनुभयो। आज बिहान 11:30 फेरि बैठक बोलाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले सिंहदरबारमा हिजो आयोजना गरेको मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधारको निर्माण परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायीको समस्या सरकारले बुझेको बताउनुभयो। निर्माण व्यवसायीलाई निर्माणका काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न उहाँले आग्रह गर्नुभयो। खरिद सम्झौताको मापदण्ड अनुसार समयमै काम हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ़दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलताका कारण बीचैमा ठेक्का रद्द हुने र कामहरू रोकिने अवस्था अन्त्य गर्न अब कानून परिमार्जन गरिने बताउनुभयो। सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद गुनासो र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण पछि पाँच सदस्यीय समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी मन्त्री सीमा मल्होत्राबीच हिजो भेटवार्ता भएको छ। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका 38 वर्षीय अब्दुल हमिद र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका 11 मसिनाका 22 वर्षीय विक्की भनिने अनिल पासी रहेको प्रहरीले जनाएको छ। नेपाली 500 दरका 30 थान नक्कली नोट बरामद समेत गरिएको प्रहरीले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर शब्द हटाउन सम्बद्ध सबैलाई निर्देशन दिएको छ र नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनको विषय गम्भीर भएकाले परिपक्व निर्णय लिनुपर्ने बताउनु भएको छ। सुनसरीमा हिजो आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन संवेदनशील विषय भएको बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।